मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये जो उन बाबे की बाना रहे, सचार जीवन होने ने हूँ तो गाम जाना लाए, स्वर्गम जाना लाए, स्वर्गम जाना
लाए। नमस्कार प्रिय श्रोता, अब एकैछिन पछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
मित्र, आज हामी परमेश्वरको वचन अध्ययन लुका 12 अध्यायबाट गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौँ कि उहाँ चेलाहरूलाई फरिसीहरूको खमीरको विरुद्धमा चेतावनी दिनुहुन्छ। आउनुहोस् लुका 12 अध्यायको पद 1 हेर्दै, लुका 12 अध्यायको पद 1 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, यसै बीचमा जब हजारौँ हजारौँको भिड एउटाले अर्कालाई कुचल्नेसम्म गरी जम्मा हुन्थे, तब उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, तिमीहरू फरिसीहरूको खमीरदेखि होसियार हो जो कपट हो। मित्र, यो नै त्यो समयको अवधि हो, ख्रिस्टको सेविकाई चरम सीमामा पुगेथ्यो। मानिसका विशाल भिडहरू उहाँलाई पछ्याइरहेका थिए, अनि यही समयमा उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभयो। त्यहाँ हजारौँ अन्धाहरूले आफ्नो चङ्गाई प्राप्त गरे, तिनीहरूका आँखाहरू खोलिए, हजारौँ लङ्गडाहरू फेरि हिँड्न सके, अनि हजारौँ गुङ्गाहरू बोल्न सक्ने भए। मित्र, ख्रिस्टले भिडको भिडहरूलाई चङ्गाई गर्नुभयो, निको पार्नुभयो। वास्तवमा यो भिड यति ठुलो थियो कि तिनीहरूको गन्ती गर्न असम्भव थियो। मानिसहरू ठेलामठेल गरिरहेका थिए। अहिले ख्रिस्टले भिडहरूलाई फरिसीहरूको खमीरको बारेमा चेतावनी दिनुहुन्छ। मित्र, खमीरले सधैँ दुष्टता वा खराब सिद्धान्तको वा शिक्षाको सङ्केत गर्छ, अनि फरिसीहरूको खमीर पाखण्डपन थियो, कपटपन थियो, जुन एक पदमा हामी देख्छौँ। भनिएको छ, यसै बीचमा जब हजारौँ हजारको बीट एउटाले अर्कालाई कुल्चनेसम्म गरी जम्मा हुन्थे, तब उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, तिमीहरू फरिसीहरूको खमीरदेखि होसियार रहो जो कपट हो। आगे पद 2 र 3 भनिएको छ, पद 2 र 3, तर केही ढाकेको छैन जो प्रकट हुँदैन, र केही दबेको छैन जो थाहा हुँदैन। यसकारण जे तिमीहरूले अन्धारोमा भनेका छौ त्यो घरका कौशीहरूबाट प्रचार हुनेछ। मित्र, कसैले पनि सुसमाचारको प्रचार रोक्न सक्दैन। येशूका चेलाहरूद्वारा उहाँको शिक्षा, उहाँले देखाउनु भएको उद्धारको बाटो मानिसहरूलाई थाहा गरिने नै छ। ख्रिस्टबाट सुनेका कुरा खुलम खुला प्रचार गर्न चाहिँ चेलाहरूको मुख्य काम हो। हरेक ख्रिस्टियन ख्रिस्टको साक्षी हुनै पर्छ। हामीले ख्रिस्टको ज्योति पाथीमुनि राख्नु वा लुकाउनु हुँदैन। आगे पद 4 र 5 भनिएको छ, तर ए मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, जसले शरीरलाई मार्दछ तर त्यसपछि अरू बढी केही गर्न सक्दैन, तिनीहरूसँग नडराऊ। तर कोसँग डराउनु पर्छ? म तिमीहरूलाई जनाउदिनेछु, तिनैसँग डराउनु पर्छ जोसँग मारिसकेपछि नरकमा हाल्ने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराऊ। मित्र, चेलाहरू कुनै मानिससँग डराउन आवश्यक छैन, शैतानसित पनि डराउनु पर्दैन। डराउनु पर्ने चाहिँ खालि परमेश्वरसँग मात्र हो। मानिसहरू र दुष्ट आत्माहरूले शरीरलाई मात्र नष्ट गर्न सक्छन्, तर परमेश्वरले चाहिँ मानिसको प्राण र आत्मालाई पनि नाश गर्न सक्नुहुन्छ। परमेश्वरले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ, र परमेश्वरले मात्र मानिसबाट अनन्त जीवन लिन सक्नुहुन्छ। मानिसको आत्मा जुन बेला नरकमा फालिन्छ त्यही बेला नष्ट हुन्छ। कारण नरकमा मानिसको आत्मा परमेश्वरबाट अलग गरिएको हुन्छ। ख्रिस्टमा विश्वास गर्नेहरू कोही मानिससित वा कुनै प्रकारका विपत्ति वा दुःखसित डराउनु पर्दैन, किनभने कुनैले पनि तिनीहरूलाई परमेश्वरबाट अलग गराउन सक्दैन। पद 6-7 भनिएको छ, के दुई पैसामा पाँचवटा भङ्गेरा बिक्न सक्दैन? के दुई पैसामा पाँचवटा भङ्गेरा बिक्दैनन्? औ ती मध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूको कपालको केश समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा बढ्ता किमती छौ। मानिसको आत्मालाई नाश गर्ने शक्ति र अरू सबै किसिमको शक्ति परमेश्वरसँग छ, तर उहाँ सर्वशक्तिमान हुनुहुने मात्र होइन, उहाँ हाम्रा प्रेमी पिता पनि हुनुहुन्छ। उहाँले हरेक चराहरूको वास्ता गर्नुहुन्छ भने हामीलाई अझ झन् कति धेरै वास्ता गर्नुहुन्छ। मित्र, उहाँलाई हाम्रा शिरका केशहरू कति छन् भन्ने कुरा थाहा छ। हाम्रो जीवनको हरेक कुरामा उहाँले ध्यान लगाउनुहुन्छ, र यदि उहाँले चरा जस्तै र केश जस्तै साना साना कुराको वास्ता गर्नुहुन्छ भने उहाँले अवश्य हामीहरूको वास्ता गर्नुहुन्छ जो उहाँका छोरा छोरीहरू हौ। तर उही समयमा उहाँ हामीलाई यो चेतावनी दिनुहुन्छ र हामीले आफैले आफैलाई जाँच्न आवश्यक छ। पद 8-9 भन्नुहुन्छ, तर म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामने स्वीकार गर्ला, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामने स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामने अस्वीकार गर्ला, परमेश्वरका दूतहरूका सामने त्यो पनि अस्वीकार हुनेछ। मित्र, आज हामी के उहाँको निम्ति अरूहरूको अगाडि शर्मिन्दा भएका छैनौँ? के उहाँको नाउँ अरूहरूको अगाडि लिनलाई हामी शरम मानेका त छैनौँ? पद 10 भनिएको छ, औ हरेक जसले मानिसको पुत्रको विरुद्धमा कुरा गर्ला त्यो त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्ला त्यो क्षमा हुने छैन। मित्र, जब कुनै मानिसले आफ्नो मुखले ईश्वर निन्दा गर्दछ, त्यो नै कुरा होइन जुनले तिनलाई निन्दा गर्दछ, तर यो चाहिँ उसको हृदयको मनोवृत्ति हो। पवित्र आत्माको विरुद्ध ईश्वर निन्दा चाहिँ जीवनमा र हृदयमा पवित्र आत्माको विरुद्धमा उहाँले कायल गर्ने कामको विरोध गर्नु हो। यो स्थायी अवस्था हो जबसम्म त्यसले विरोध गर्ने कामको रोक्दैन। पद 11-12 भनिएको छ, तर जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू र अख्तियारवालाहरूका सामु ल्याउलान्, तब तिनीहरूले के जवाब दिने अथवा कसरी दिने भनी फिक्री नगर, किनभने पवित्र आत्माले त्यसै बेलामा तिमीहरूले भन्नुपर्ने कुरा तिमीहरूलाई सिकाउनु हुनेछ। मित्र, यो अल्छी सेवक र प्रचारकहरूको लागि जो सन्देश तयार पार्न असफल हुँदा बहानामा क्षमा याचनाको लागि यो भनिएको छैन, बरु यो चाहिँ उहाँको आफ्नै जनहरूको लागि निश्चयता र आत्मास्वान थियो कि उहाँले पठाउनु हुने पवित्र आत्माले तिनीहरूलाई साहस र बुद्धि दिनुहुन्थ्यो जब तिनीहरूले उहाँको लागि इमानदारपूर्वक साक्षी दिन्थे। हामीसँग यसको प्रेरितहरूको पुस्तकमा थुप्रै उदाहरणहरू नमुनाहरू छन्। आगे पद 13-14 भनिएको छ, अनि भिडबाट एकजनाले उहाँलाई भन्यो, हे गुरु, अंश बण्ड गरून् भने मेरा दाजुलाई भनिदिनुहोस्। तर उहाँले त्यसलाई भन्नुभयो, ए मानिस, कसले मलाई तिमीहरूमाथि न्यायकर्ता अथवा बाँडी दिने तुल्यायो? मित्र, हाम्रा प्रभुले यस्तो खालको मामलामा इन्साफ गर्न बस्न पूर्ण रूपमा इन्कार गर्नुभयो। निश्चय नै प्रभु जब पहिले पल्ट पृथ्वीमा आउनुभयो, उहाँ न्यायकर्ताको रूपमा आउनु भएन, तर उद्धारकर्ताको रूपमा आउनुभयो। तर दोस्रो पल्ट उहाँ आउनुहुँदा चाहिँ न्यायकर्ताको रूपमा आउनुहुनेछ। आगे पद 15 भनिएको छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार हो, आफूलाई सबै किसिमको लालचबाट जोगाऊ, किनकि मानिससँग भएका प्रशस्त चिजहरूले मानिसको जिन्दगी रहँदैन। मित्र, आज यो वास्तविकता बुझ्न कति धेरै आवश्यक छ। यसपछि हामी आगे देख्छौँ धनी मूर्ख व्यक्तिको उखान वा दृष्टान्त यसै प्रसङ्गमा येशु दिनुहुन्छ। पद 16-21 एक्काइसमा भनिएको छ, अनि उहाँले तिनीहरूलाई यसो भनेर एउटा उखान भन्नुभयो, कुनै एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दिन्थ्यो औ त्यसले यसो भनेर मनमनै गुन्न लाग्यो, मसित मेरो अन्न राख्ने ठाउँ छैन, अब म के गरौँ। तब त्यसले भनौ, म यही गर्नेछु, म आफ्ना भकारीहरू भत्काएर झन् ठुला ठुला बनाउनेछु औ मेरा सबै अनाज र सम्पत्तिहरू त्यही राख्नेछु, औ म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, आरामीसित बस, खा पी र आनन्द गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैँले तयार गरेको छस् ती कसको होला। तर परमेश्वरतर्फ धनी नभइकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ। यस धनी व्यक्तिले आफ्नो लागि थुप्रै धन सम्पत्ति सञ्चय गरिराखेको थियो, त्यसले अब म सुरक्षित छु भन्ने सोच्यो। तर परमेश्वरले त्यस कहाँ आएर भन्नुभयो, यही रात त मर्नेछस्, अब तेरो धन सम्पत्तिको के लाभ हुन्छ। यस संसारमा नाङ्गै आउँछौँ र यस संसारबाट हामी नाङ्गै फर्केर जान्छौँ। अयुब 1:21 पदमा अयुब भन्छन्, मर्ने बेलामा हामी आफ्नो संसारिक सम्पत्ति साथमा लिएर जाने पाउने छैनौँ। मित्र, स्वर्गमा अनन्तसम्म रहने धन सञ्चय नराख्ने मानिस अवश्य नै मूर्ख नै हुन्छ। केही वर्षसम्म रहने संसारिक चिजबीच पाउनलाई हामी किन आफ्नो अजम्मरी अंश गुमाउने खतरामा पर्ने। आगे पद 22-24 भनिएको छ, अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसै कारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको लागि के खाउला र के पिउला वा शरीरको लागि के लगाउला भनी फिक्री नगर, किनकि प्राण खाने कुरा भन्दा र शरीर वस्त्र भन्दा ठुलो हो। कागहरूलाई विचार गर, तिनीहरू न त छर्दछन् न कटनी गर्दछन्, तिनीहरूका न त भण्डार न भकारी नै छ, औ परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गी भन्दा कति बढी किमती छौ। अहिले निश्चय चिजहरू राख्न गलत कुरा होइन, धनी मूर्ख व्यक्तिसँग समस्या चाहिँ तिनको लालच थियो। तिनी अझ धेरै धेरै भन्दा धेरै पाउन कोसिस गरिरहेका थिए। त्यही नै ईश्वरहीन पुँजीवादको श्राप हो। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि धनी मानिसहरूमाथि अन्तिम दिनहरूमा दण्डको घोषणा गरिएको? याको 5:1 पदले यसको वर्णन गर्दछ, ए धनढाय हो, ए धनी मानिस हो, तिमीहरूमाथि परि आउने कष्टहरूको निम्ति विचलित भइरहौ। धन सम्पत्ति श्राप भएको छ। हामीले पनि आफ्ना हृदयहरूमा न्यालेर हेर्नुपर्छ र हामीले आफैले आफैलाई सोध्नुपर्छ, के म यो जीवनको लागि मात्र जिइरहेको छु। हाम्रो प्रभुले भन्नुभयो, चराहरूलाई हेर, तिनीहरूबाट केही कुरा सिक। पद 26-31 भनिएको छ, यसकारण जब तिमीहरू सानो काम गर्न सक्दैनौ भने अरू रहेका विषयमा किन फिक्री गर्दछौ। लिली फुल विचार गर, कसरी तिनीहरू न त काट्छन् न बुन्छन्, तर म तिमीहरूलाई भन्दछु, सुलेमान राजा पनि आफ्नो सारा महिमामा यी मध्ये एउटा जस्तै पनि सिँगारेका थिएनन्। तर आज हुने र भोलि चुल्लामा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गराउनुहुन्छ भने ए अल्पविश्वासी हो, तिमीहरूलाई कति बढी गर्नुहुनेछ। औ हामीहरू के खाउँला कि के पिउँला भने तिमीहरू वास्ता नगर, औ न त शङ्का गर, किनकि जगतका सबै मानिसहरूले यी सबै कुराहरूलाई नै वास्ता गर्दछन्, तर तिमीहरूलाई यी कुराहरूको दरकार पर्छ भन्ने तिमीहरूका पिताले जान्नुहुन्छ। तापनि उहाँको राज्यको खोजी गर र यी सबै कुराहरू तिमीहरूलाई थपिनेछ। यहाँ येशूले के भन्नुहुन्छ भने, अल्पविश्वासी अन्य जातिहरू जस्तो नहो, जसले संसारका कुरा मात्र खोज्छन् र ती कुरामा चिन्ता गर्दछन्। तिमीहरू आफ्नो भरोसा परमेश्वरमा राख, पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। हिब्रू 11 अध्यायको 6 पदमा यसो लेखिएको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। परमेश्वर आफैले यर्मिया अगमभक्तद्वारा भन्नुभयो, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। हामी कति मेहनतसँग परमेश्वरलाई खोज्छौँ, के अरू सबै कुरा भन्दा बढी हामी उहाँलाई खोज्छौँ? स्वर्गमा भएको हाम्रो धन सम्पत्तिको बारेमा हामी विचार गर्छौँ कि? पाउलले लेखेका छन् कलसी 3 अध्यायको 2 पदमा, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन। स्वर्गमा भएका कुरामा मन लगाओ, पृथ्वीमा भएका संसारिक कुराहरूमा होइन। हामीले परमेश्वरको राज्य मात्र होइन तर उहाँको धार्मिकता पनि खोजी गर्नुपर्छ। हामी धार्मिकताको निम्ति भोकाउनु पर्छ र तिर्खाउनु पर्छ। जतिसम्म हामी यसो गर्छौँ मित्र, त्यतिसम्म हामी तृप्त हुनेछौँ, हाम्रो विश्वास बढ्नेछ। जब हामी परमेश्वरलाई र उहाँको धार्मिकता खोज्न छोड्छौँ तब हाम्रो विश्वास घट्छ र हाम्रो फिक्री बढ्छ संसारिक कुराहरूमा, अन्य कुराहरूमा। आफ्नो विश्वास बढाउनलाई हामी परमेश्वरको नजिकमा आउनुपर्छ र उहाँलाई प्रार्थना गर्नुपर्छ र उहाँको वचन पढ्नुपर्छ। याकुबले लेखेका छन्, परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। यदि हामी विश्वास गर्छौँ र उहाँको नजिक आउँछौँ भने परमेश्वरले हामीलाई चाहिएका सबै कुरा प्रबन्ध गर्न तयार हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, मलाई पहिले नै खोजी गर, मलाई पहिले नै खोजी गर र यी सब थोक तिमीहरूका निम्ति थपिनेछ। आगे पद 32 34 भनिएको छ, ए सानो बगाल नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ। तिमीहरूका सम्पत्ति बेचेर भिक्षा देऊ, आफ्नो निम्ति थोत्रो नहुने थैलाहरू बनाऊ, कहिले नसकिने धन स्वर्गमा सञ्चय गर, जहाँ न त चोर नजिक आउँछ न किराले नष्ट गर्छ, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। ओ मित्र, यो कुरा हामीले बुझ्न कति धेरै आवश्यक छ। यसपछि हामी अर्को दृष्टान्त देख्छौँ, जुन येशूले आफ्नो फर्के आउने विषयको सम्बन्धमा दिनुभएको थियो। पद 35-40 भनिएको छ, तिमीहरूका कम्मर कसिएका र बत्ती बलिरहेका हुन्, औ तिमीहरू त्यो मानिस जस्तो हौ जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर घचघचाउँदा तिनका निम्ति झट्टै ढोका खोलिदिन्छ। धन्य ती दासहरू जसलाई तिनका प्रभुले आउँदा जागिरहेका भेटाउँछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खानामा बसाई तिनीहरूलाई खुवाउनेछन्। यदि तिनी रातको दोस्रो पहर र तेस्रो पहरमा आएर पनि तिनीहरूलाई जागै भेटाएन भने ती नोकरहरू धन्यका हुन्। तर यो जान कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बसेर आफ्नो घर फोरेर पस्न दिने थिएनन्। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ। यद्यपि यो दृष्टान्त मुख्यतया गरी इसरायलीहरूको निम्ति र पृथ्वीमा आफ्नो राज्य स्थापन गर्न ख्रीष्टको दोस्रो आगमनको निम्ति लागू भए पनि यो सिद्धान्त मण्डली वा विश्वासीहरूको निम्ति पनि लागू हुन्छ, जबकि हामी पनि येशु ख्रीष्टको बादलमा आगमनको आशा गरिरहेका छौँ। त्यस बेला मध्य पूर्व एसिया देशमा दुल्हाले आफ्नो विवाह भोज आफ्नो साथीहरूसँग खान्थ्यो र त्यसपछि आफ्नो दुलहीलाई पत्नीको रूपमा दावा गर्न दुलहीको घरमा जान्थ्यो। दुलहाका दासहरू पोसाक पहिरेर तयारीको साथ बसिरहेको आशा गरिन्थ्यो र दुलही लिएर फर्कने शोभायात्राको लागि आफ्नो बत्तीहरू बालिरहनु पर्दथ्यो तयारीको साथ। ख्रीष्टको आगमनको लागि विश्वासीहरूको मनोवृत्ति सधैँ तयारी भएर रहनु हो, आफ्नो कमर कसिएका हुनुपर्छ। यसले चाहिँ तयारीको सङ्केत गर्दछ। यसरी तयारीको साथ हामी ख्रीष्टको आगमनको सधैँ आशामा रहनुपर्छ। अर्को शब्दमा उहाँको आगमनको प्रतीक्षामा हामी सधैँ उहाँको इच्छामा रहेर उहाँमा विश्वासमा बनिरहनु पर्छ। जब शब्द दुलहादेखि चोरमा सर्दछ, यो चाहिँ आशा नगरेको दिनमा उहाँको प्रकटताको जोड दिनलाई हो। पावलले येशु ख्रीष्टको दोस्रो आगमनको सम्बन्धमा पहिलो थिसलुनिकी 5:2 उही शब्द प्रयोग गरे, किनकि तिमीहरू आफै ठिक ठिक जान्दछौ प्रभुको दिन त रातमा चोर आए झैं आउनेछ। तर मित्र, यो कुराको याद राखौ कि येशु चर्चलाई मण्डलीलाई स्वर्गीय यात्रामा उठै लान आउनुहुँदा चोरको रूपमा आउनुहुन्न, बरु हामी उहाँलाई बादलमा भेट्न उठै लगिनेछौँ। यसपछि हामी देख्छौँ ख्रीष्टको आगमनको ज्योतिमा दासहरूको जाँच। 42-43 भनिएको छ, प्रभुले भन्नुभयो, त्यो विश्वासी र बुद्धिमानी भण्डारी को हो जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय समयमा तिनीहरूका भोजन दिनलाई खटाएका छन्। धन्य त्यो दास जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेटाउँछन्। मित्र, यो एक महत्वपूर्ण दृष्टान्तहरू हुन् जसले हाम्रो प्रभुको आगमनको ज्योतिमा हाम्रो उत्तरदायित्वको सिकाउँछ। फेरि यो उखान वा दृष्टान्त मुख्य गरेर विशेष गरिकन इसरायलहरूको लागि हो, तर हामी विश्वासीको रूपमा हामीलाई पनि यो शिक्षा लागू हुन्छ, जबकि हामी पनि स्वर्गीय यात्रामा उठै लगिनलाई आशा गरिरहेका छौँ। धेरै मानिसहरू विचार गर्दछन् कि हाम्रो प्रभु चाँडै नै आइरहनु भएको छ, त्यसकारण तिनीहरू उहाँको निम्ति उपयुक्त काम गर्नको सट्टामा खालि पर्खिरहेका मात्र छन्। मित्र, हामी यही सम्झेर उहाँको महिमा हुने कुनै कार्यहरू गर्नुपर्छ, चाहे उहाँ अर्को केही समय वर्षसम्म नै किन नआउन्। हामी उहाँ कहिले आउनुहुन्छ त्यसको मिति तोक्ने काम चाहिँ गरी नरहौँ, किनकि हामी कोही जान्दैनौँ। तर हामी निश्चय नै तयारी भएर रहन सक्छौँ र तयारी हुनु नै उहाँको इच्छा अनुसार जीवनयापन गर्न र उहाँलाई खुसी तुल्याउने विश्वासका परिणाम स्वरूप काम गर्नु हुन्, किनकि उहाँ निश्चय नै कुनै दिन आउनु नै हुन्छ र हाम्रो आशिषित धन्य आशा चाहिँ ख्रीष्टको आगमन हो। त्यसकारण मित्र, हामी चाहिँ परमेश्वरको काम गर्न कहिले नथाकौँ। आगे 44-46 भनिएको छ, म तिमीहरूलाई साँच्चै भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अख्तियार दिनेछ, तर त्यस दासले आफ्नो मनमा मेरो मालिक आउन ढिलाउनु हुनेछ भनेर नोकर र नोकर्नीहरूलाई पिट्न र मोज मजा गरेर मतवाला हुन लाग्यो भने त्यसले आशा नगरेको दिन र नचिताएको घडीमा त्यसका मालिक आउनेछ र त्यसलाई भारी सजाय दिएर अविश्वासीहरूको दाँचामा नियुक्त गर्नेछ। यस दृष्टान्तले हामीलाई दुई महत्वपूर्ण पाठहरू सिकाउनु हुन्छ। प्रभुको आगमनको बारेमा अविश्वास अर्थात् सन्देहले फेरि पहिलो कुरा यो उत्पादन गर्दछ, अधिकारको दुरुपयोग, र दोस्रो कुरा आचरणमा अल्छीपन। मित्र, उहाँको आगमनको आशामा हामी रहनुपर्छ। हाम्रो जीवन त्यस्तो आदर्शमय तयारी साथको भक्ति जीवन यापन हुनुपर्छ, मानव प्रभु अर्को क्षणमै प्रकट हुनुहुनेछ र हामीले आफ्नो लेखा उहाँलाई दिनुपर्नेछ। सत्यतामा हामीले आफ्नो स्वयंको निम्ति उहाँ आउने त्यस दिनमा लेखा दिनुपर्छ। आगे पद 47 र 48 भनिएको छ, तर आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छा बमोजिम नगर्ने चाहिँ ज्यादै कोराबाजी खाने छ, औ नजान्ने र कुटै खाने योग्यको काम गर्नेले थोरै कोराबाजी खानेछ, धेरै पाउने जुनसुकैबाट पनि धेरै लिनेछ, औ धेरै सुम्पेको जुनसुकैबाट मानिसहरूले धेरै माग्नेछ। हुन सक्छ उहाँ आज वा भोलि नआउनु होला, तर उहाँ निश्चय नै आउन गइरहनु भएको छ। हाम्रो मनोवृत्ति चाहिँ अहिले जीवन यस्तै ल्याङफ्याङ चलोस्, किनभने उहाँ अहिलेसम्म प्रकट हुनुभएको छैन। हामी यस्तो विचार गर्छौँ कि हामी यी तमामबाट बिना सजाय उम्कन सक्छौँ, तर मित्र, यथार्थमा हामी कोही पनि यस कुराबाट त्यसरी उम्कन सक्दैनौँ जब हाम्रा जीवन परमेश्वरको इच्छा विपरीत र पापमय छन्। त्यस दिनमा जब उहाँ आउनुहुनेछ, हामी इन्साफ गरिनेछौँ। दोस्रो कोरन्ती 5:10 पदले भन्दछ, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ, त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रिस्टको न्याय आसनको सामने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। यहाँ उल्लेखित हामी को हौँ? हामी ख्रिस्टियन हौँ। एक दिन हामी सबै ख्रिस्टको न्याय आसनको अगाडि प्रकट हुनेछौँ। आगे येशु भन्नुहुन्छ कि उहाँ मानिसहरूको फुट गराउने हुनुहुन्छ। पद 49 भनिएको छ, म पृथ्वीमा आगो लाउन आएको हुँ, औ त्यो अघिबाटै सल्किसकेको रहेछ भने त म अरू के इच्छा गरौँ। म पृथ्वीमा आगो लाउन आएको हुँ। संसारमा येशु ख्रिस्टको आगमनबाट मानिसहरू दुई समूहमा विभाजित हुन्छन्, उहाँलाई स्वीकार गर्नेहरू र उहाँलाई अस्वीकार गर्ने। उहाँलाई अस्वीकार गर्नेहरूका निम्ति त्यो आगो चाहिँ इन्साफको आगो हो, त्यो एक प्रकारले नर्कको आगो हो, तर उहाँलाई स्वीकार गर्नेहरूका निम्ति त्यो आगो पवित्र पार्ने र बलियो पार्ने आगो हो। त्यसपछि हामी निम्न पदहरूमा देख्छौँ, एक विश्वासीले आफ्नो विश्वासको निम्ति के मूल्य चुकाउनु पर्छ। तपाईँ आगे परमेश्वरको वचनबाट यी कुराहरू देख्न सक्नुहुनेछ।
प्रिय श्रोता, यस कार्यक्रम सम्बन्धी हामी तपाईँबाट जान्न चाहन्छौँ, यसकारण आज नै इमेल वा पत्रद्वारा हामीलाई बताउन हवस्। हामी औधी आनन्दित हुनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401।
हाम्रो इमेल ठेगाना nepalittb@radiovv.org nepalittb@radiovv.org। हस्त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ। नमस्कार।
जय जय तिम्रै हो।